لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل ونعم المولى ونعم النصير. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين ويزع المستكبرين ويهلك ملوكا ويستخلف آخرين. والصلاة والسلام على رسول ثقلين محبوب رب المشرقين والمغربين جدنا الحسن والحسين نبينا سيدنا أبي القاسم محمد آله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وأرواحنا لتراب مقدم الفداء ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اما بعد فقد قال الله تعالى في كتابه الحكيم والقران المجيد بسم الله الرحمن الرحيم على بذكر الله تطمئن القلوب صلاة جمعة. محرم کے ایام تیزی سے عاشورہ کی طرف بڑھ رہے ہیں. جہاں ہم اتنا انتظار کر رہے تھے کہ محرم آئے گا اب وہاں اتنی ہی تیزی سے محرم جو ہے وہ ختم ہونے کی طرف ہے. یقیناً کربلا کا سفر ہمارے لیے شاید پڑھنا اتنا مشکل نہ ہو لیکن یہ اہل بیت کے گھرانے کو پتا تھا کہ یہ سفر کیسے شروع ہوا اور کیسے ختم ہوا. یہی چند دن ہمارے پاس جو ہمیں ملتے ہیں اسی میں ہم جو ہماری توفیق ہوتی ہے حاضری ہوتی ہے ہم آپ کی خدمت میں پیش کرتے ہیں. پروردگار قرآن میں ارشاد فرماتا ہے کہ آگاہ ہو جاؤ اللہ ہی کا ذکر ہے جو دلوں کو اطمینان دیتا ہے. تو ہم بھی اسی ذکر کی تلاش میں ہیں کہ پروردگار کاش ہمیں وہ ذکر مل جائے. میں جانتا ہوں وقت بہت زیادہ ہو گیا ہے, مجلس تھا اس وجہ سے جلوس تھا اور یقیناً مجلس تھوڑا پہلے ہونی چاہیے, ایک مجلس سے پہلے ہو جائے اگر زیادہ بہتر ہے. پر دو تین دن اور رہ گئے ہیں آپ کی زحمتوں کے لیے, بس زیادہ آپ کا وقت نہیں لوں گا, تھوڑا سا وقت لوں گا. رسول خدا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم, رسول خدا کے بعد ایک شخص آیا اور کہا کہ یا رسول اللہ میں دائم الصلاۃ نہیں ہوں, دائم الذکر نہیں ہوں, ہاں مگر واجبات کی پابندی کرتا ہوں, محرمات سے اپنے آپ کو بچاتا ہوں. تو رسول خدا نے فرمایا کیا تو ہم سے محبت کرتا ہے؟ کہاں یا رسول اللہ انا احب ہوگا, میں آپ سے محبت کرتا ہوں. تو رسول خدا نے فرمایا پھر جا, تو دائم الصلاۃ بھی ہے تو دائم الذکر بھی ہے. یعنی محبت جو اہل بیت کی ہے وہ انسان کو دائم الصلاۃ یعنی ہمیشہ نماز میں رہنا بنا دیتی ہے, دائم الذکر یعنی ہمیشہ ذکر میں رہنا بنا دیتی ہے. اور محبت کا تقاضا یہ ہے کہ انسان جس سے محبت کرتا ہے اس کی زندگی میں وہ محبت اس کے اعمال اس کی رفتار اس کی کردار سے نظر آنی چاہیے. اور تبھی جب انسان اپنی زندگی کو اس محبت میں ڈالتا ہے تو پھر وہ مودت میں بدل جاتی ہے. اور یہی وجہ ہے کہ پروردگار نے رسول نے قرآن میں یہی کہا کہ رسول ان سے کہو کہ میں تم سے اجر رسالت کا کوئی اور صلہ نہیں مانگ رہا, صرف میرے قرابت داروں سے مودت کرو. محبت نہیں کہا مودت کہا. مودت جو ہے وہ انسان کو مجبور کرتی ہے کہ انسان ان کے غم میں اپنے سینے کو بھی پیٹے, اپنے آپ کو بھی نکالے, جلوس بھی کرے, ماتم بھی کرے, چپ کر کے رہنا شاید محبت کے تقاضے ہوں, لیکن مودت انسان کو خاموش نہیں بیٹھنے دیتی. اور یہ مودت اہل بیت ہے کہ آج پوری دنیا کے اندر جو ہے وہ ایام عذاب کے اندر ماتم ہو رہا ہے, جلوس ہو رہا ہے, ماتم ہو رہا ہے, آپ اپنی نیندیں خراب کر کر آ کر بیٹھے ہوئے ہیں, ساری رات جاگتے ہیں. یہ مودت کا تقاضا یہی ہے. بھائی بہت سارے لوگ کہتے ہیں ہم بھی اہل بیت سے محبت کرتے ہیں, وہ محبت کرتے ہیں تو گھروں میں بیٹھے ہوئے ہیں, ٹی وی میں سن رہے ہیں, مائک کی آواز جہاں تک جا رہی ہے. مودت مجبور کرتی ہے اپنے گھروں کو چھوڑو, آؤ فرش اعضا پر آ کر بیٹھو. تو یہ آپ جو کرتے ہیں یہ قرآن کی آیتوں کا مصداق بن رہا ہے انسان. عزیزان محترم, استاد علی رضا پنایان فرماتے ہیں وما ادراک ما عزاداری, یعنی تم کیا جانو عزاداری کیا ہے. یعنی بڑی جملہ ہے, بڑی بات ہے کہ تم کیا جانو عزاداری کیا ہے. عزاداری گھروں سے باہر نکلا, ایام میں بعض وقت ننگے پاؤں ہو جانا, سروں کو پیٹنا, سینوں کو پیٹنا, یہ وہ شورِ حسینی ہے کہ یہ اگر قوموں سے نکال دیا جاتا تو آج قومیں سیکولر بن جاتی, آج قومیں ویسی ہو جاتی. تو کیا ہوا, یہ جو بہت سارے لوگ بات کرتے ہیں, تو کیا ہوا اگر یزید نے یہ کر دیا تو امام حسین نے یہ کر دیا. نہیں, عزاداران امام حسین, یہ عزاداری اگر نہ ہوتی تو آج دشمن عام مسلمانوں کو نگل چکا ہوتا. یہ قوم خوف ہی اسی سے کھاتی ہے کہ یہ حسین کے ماننے والے ہیں, یہ اپنی جانوں سے بھی دریغ نہیں کرتے, اپنی مالوں سے بھی دریغ نہیں کرتے. بھائی مال آپ کے سامنے جتنا عزاداری میں خرچ ہوتا ہے پوری دنیا میں, کسی بھی اور بڑے پلیٹ فارم پر اتنا پیسہ خرچ نہیں ہوتا. اور دینے والا اتنا دیتا ہے, دیتا رہتا ہے, بولا امام حسین کے نام پر یہ لے لو, امام حسین کے نام پر یہ لے لو, اتنا 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 پوری دنیا میں. آپ کربلا جائیں, خدا آپ کو زیارت نصیب کرے, کئی کئی فٹ کلو میٹروں پر دسترخوان ایک ہی بچھا ہوتا ہے, کئی کلو میٹروں پر. یعنی کھانے والے تھک جاتے ہیں, کھانا ختم نہیں ہوتا. اور پوری دنیا میں ایسی ہے. امام خمینی کو کسی نے کہا جب عراق کی جنگ تھی, کہا کہ آپ تھوڑا عزاداری کا پیسہ کم لگاتے ہیں, جنگ میں ضرورت ہے. امام خمینی نے سختی سے منع کیا کہ جو عزاداری ہے اس کو ویسے ہی رہنے دو, باقی کاموں کے لیے پیسے اور نکالو, عزاداری نہیں رکنی چاہیے. کیوں؟ کیونکہ جو خود ہمارے پاس ہے وہ محرم اور سفر کی وجہ سے ہے. بھئی مودت کا تقاضا یہی ہے. بھئی محبت میں تو آپ بولے نا جو مجھے پسند ہے میں آپ کو بھی پسند کر لوں, میں تھوڑا سا دے دوں. مودت مجبور کرتی ہے کہ میں اپنے پاس کم رکھوں, اس کو زیادہ دے دوں. اور پھر یہ ان کا بھی یہی آگے سے آتا ہے کہ جو ہماری محبت اور مودت میں کرے گا روز قیامت ہم اس کو جزا دیں گے. بھائی اسوان کا واقعہ میں نے پہلے آپ کی خدمت میں مشہور کیا. اسوان میں ایک متولی تھا امام بارگاہ کا, پیسے دیتا تھا. ایک سال نیاز عزاداری میں پیسہ زیادہ خرچ ہو گیا, تو انہوں نے کہا کہ پیسہ زیادہ خرچ ہو گیا. انہوں نے کہا نہیں کوئی مسئلہ نہیں, بتاؤ کتنا پیسہ کر. نہ بتاؤ, یہ لوگ چیک کاٹ کے دے دیا, جتنی بھی رقم ہے لکھ لینا. لکھ لیا. عالم دین نے خواب میں دیکھا روزے محشر ہے, روزے قیامت ہے, لوگ جنت میں جا رہے ہیں, حساب کتاب ہو رہا ہے, ملائکہ لوگوں کی فائلیں لے کے کھڑے ہوئے ہیں اور سب کچھ جو ہے وہ پوچھا جا رہا ہے. اچھا پھر مولا سائن کرتے ہیں, اس پہ دستخط کرتے ہیں, پھر جانے دیتے ہیں. تو یہ آپ مت سمجھیں یہ سارے اعمال اس کتاب کے اندر لکھے جا رہے ہیں کہ کون کس نیت سے آتا ہے, کون کیا لے کر جائے گا, کون کتنا دے رہا ہے, یہ سب لکھا جا رہا ہے اوپر. جب اس کی باری آئی تو مولا کو فائل دی, مولا نے بغیر دیکھے دستخط کیے, کہا جانے دو. ملائکہ نے کہا مولا آپ نے اس کی فائل دیکھی ہی نہیں, اس کے اعمال. کہتے جب یہ ہماری راہ میں دیتے ہوئے دیکھتا نہیں ہے تو ہم بھی اس کے اعمالوں کو دیکھتے ہیں. صلوات بھیجے محمد والے محمد. جب انسان مال نکلتے وقت کڑ رہا ہو تو کل کو جان کیسے دے گا. یا لیتنی کنتو معاکم, کاش مولا آپ کے ساتھ ہوتے تو کامیاب ہو جاتے. مولا کے ساتھ جو تھے وہ گوہر تھے, وہ ایسے گوہر تھے جو کربلا کے دشت میں چمکے ہیں, آج تک وہ نور ہماری آنکھوں کو منور کر رہا ہے. یہ ان کا کمال ہے عزیزان محترم. تو یہ کربلا درس کا ہے, کربلا سیکھنے کی جگہ ہے, کربلا کا یہ پلیٹ فارم انسان بناتا ہے, حر کو حر علیہ السلام بنا دیا. یہ وہ کربلا ہے جس میں جو بھی آتا ہے سیکھنے آتا ہے. ہم آئے سیکھیں چند معروضات رسول خدا کی زندگی سے, کہ ہم نے کہا تھا محمد اللہ محمد, وقت زیادہ ہو کے مرم گھبرائے نہیں, لیکن انشاءاللہ در سے ہم خالی آٹھ اس در سے اٹھ کے نہیں جائیں گے. رسول خدا نے فرمایا حسین منی و من الحسین, میں حسین, حسین مجھ سے ہے اور میں حسین سے ہوں. تو آئیے دیکھیں کہ رسول خدا زندگی میں کیا کرتے تھے. ہم نے بہت ساری چیزیں آپ کی بیان کی. رسول خدا کی زندگی میں ایک چیز جو سب سے مہم تھی وہ درگزر تھا, معاف کر دینا تھا. رسول خدا معاف کر دیا کرتے تھے لوگوں کو. یہ صفت آئیں دیکھیں رسول خدا کے پاس, بہت سارے واقعات ہیں کہ رسول خدا کے پاس, رسول خدا کو لوگوں نے بہت تکلیفیں دی, بہت اذیتیں دی, مگر رسول خدا بخش دیا کرتے تھے. فتح مکہ کا بہت مشہور واقعہ ہے, ایک صحابی تھا اس نے بولا فتح مکہ کی جب آٹھ ہجری میں جا رہے تھے کہ اب وقت ہے کہ ہم قریش کو سبق سکھائیں گے, قریش کی ذلت کا وقت ہے, ہم خون بہانے کا وقت ہے. جب رسول خدا کے کان مبارک میں یہ آواز پہنچی تو کہا اس سے علم لے لو, اس کے بیٹے کو دے دو. کیوں؟ آج قریش کی ذلت کا نہیں, قریش کی عزت کا دن ہے, آج امن کا دن ہے. رسول خدا پہنچے, رسول خدا نے سب کو جمع کیا کہ تم مجھ سے کیا توقع رکھتے ہو. فتح مکہ تو آپ کو پتا ہے نا, اب میں زیادہ وقت نہیں کہ پوری تاریخ پڑھوں میں. مکہ جب مدینہ سے جب رسول خدا آٹھ ہجری کو جب پہنچے ہیں تو بغیر خون بہائے مکے کو فتح کیا ہے رسول خدا نے. کمال ہے, دیکھیں یہ جو آج خون خرابہ اسلام کے نام پر کرتے ہیں, یہ رسول کی پیروی نہیں کرتے, یہ یزید کی پیروی ہے, رسول کی پیروی نہیں. تو رسول خدا نے سب کو بلایا, کہا مجھ سے کیا توقع رکھتے ہو. کہا یا رسول اللہ ہم آپ سے خیر اور برکت کے علاوہ کوئی توقع نہیں رکھتے, کیونکہ آپ نے ہمیشہ معاف کیا ہے. تو رسول خدا نے کہا کہ جاؤ میں نے تم سب کو آج آزاد کیا. یہ وہی آزاد ہوئے ہوئے تھے جو شام میں آ کے آ کر ہماری بیویوں سے سوال کر رہے. تبھی بی بی زینب سلام اللہ علیہ نے کہا تھا یبن الطلقہ, اے آزاد کیے ہوئے کی اولادو. یہ سب وہی آزاد کیے ہوئے تھے, رسول خدا نے آزاد کر دیا, آزاد کیا, جاؤ تمہیں آزاد کیا. حضرت حمزہ کا جو ان کے چچا تھے, ان کا جو قاتل تھا وہ بھاگ گیا تھا نجران, پھر جب واپس آیا رسول خدا اسلام قبول کیا. رسول خدا کو جب اس نے پوری رودار بتائی کہ کس طرح اس نے حضرت حمزہ کا قتل کیا تھا, ان کو شہید کیا تھا, تو رسول خدا نے کہا کہ مجھ سے بہت دور چلے جاؤ کہ میں تمہیں دیکھ نہ پاؤں, یعنی معاف کر دیا, یعنی چھوڑ دیا کہ میرے سے دور چلے جاؤ. عزیزان محترم, ہم اپنی زندگی میں کتنا لوگوں کو معاف کرتے ہیں, کتنا درگزر کرتے ہیں. ہماری گاڑی آگے سے جا رہی ہے, ذرا سائیکل والا آگے سے آ جائے, گدا گاڑی والا آگے سے آ جائے, تو ہم, میں تو ممبر سے وہ باتیں بھی نہیں کہہ سکتا جو ہمارے منہ سے نکل رہی ہوتی ہیں. تو یہ ہم کس سنت میں عمل کرتے ہیں؟ ذرا سا بچہ گھر کے اندر کوئی برتن توڑ دے تو ہم اس پہ کتنا برس اٹھتے ہیں. ذرا سا گھر میں کوئی غلطی ہو جائے, کہیں پر بھی کوئی ہو سکتا ہے, کوئی سامنے آپ کے آگے بعض اوقات بدتمیزی کر دے, تو میں کتنا صبر کرتا ہوں. یہ جو جتنے بھی فسادات ہیں یہ اسی وجہ سے ہیں کہ میں اپنے غصے پر صبر نہیں کرتا, میں درگزر نہیں کرتا. اور اقتدار میں رہ کر معاف کرنا ہی کمال ہے. بھائی آپ قدرت بھی رکھتے ہو, آپ کے پاس طاقت بھی ہو, آپ کے پاس جان بھی ہو, آپ سب کچھ ہو, پھر بولو جاؤ میں نے تمہیں معاف کیا. عزیزان محترم یہ صفت الہی ہے. اگر خدا ہمارے ایک ایک عمل پر پکڑ کر لے تو ہم ایک لمحے کے لیے نہیں بچ سکتے. اگر انسان تصور کرے, انسان سوچے اپنے لیے کہ جو میں نے غلطیاں کی ہیں, جو میں غلطی کر رہا ہوں, اگر ہر اس غلطی پر میرا پروردگار مجھے سزائیں دینا شروع کر دے تو کیا میں ٹک پاؤں گا اس جہان کے اندر؟ بس یہ تصور کیا کرے. عزیزان محترم میں نے اسی سے سیکھا ہے, میں نے اکثر سیکھا, بچے جو ہیں وہ بچے ہیں, بچے شرارتیں کرتے ہیں, اذیت کرتے ہیں, تنگ کرتے ہیں, لیکن میں وہی دیکھتا ہوں. اور پھر میں نے اسی سے دیکھ کے سیکھا کہ میں بھی تو ایک بچہ ہوں اپنے پروردگار کے سامنے, میں بھی تو روز तंग करता हूँ, मैं भी तो परवरदिगार मुझे एक चीज समझाना चाह रहा है मगर मैं नहीं समझता। जिस तरह मैं एक बच्चे को हर वक्त बार बार बोलता हूँ 10 दफा कि ये काम नहीं करो बेटा, मगर वो बच्चा फिर वही काम करता है। नहीं समझे नहीं आप, मैं भी वही जिद्दी बच्चा हूं। खुदा मुझे कह रहा है कि देखो फजर की नमाज पढ़ा करो, 5 वक्त की इबादत किया करो, अपनी आंखों को झुकाओ, अपने ख्यालात को पाक करो। मगर मैं वही जिद्दी बच्चा हूं, हर रोज नहीं उठता, सुबह नहीं उठता। और अगर वो सजा देने पे आ जाए, अगर एक दिन ना उठने पर, तो फिर आप सोचें कि हम लोग क्या कभी नमाज छोड़ेंगे? नहीं अजीजा ने मोहतरम, परवरदिगार यही सिफत है रसूल खुदा की रहमत लिल आलमीन, आलमीन के लिए रहमत है। हमें भी सलावत भेजे मोहम्मद वाले हमें भी रहमत बनना चाहिए लोगों के लिए, भाई हम ऐसे ही हो, लोग आए लोग खुश हों, लोग ये ना बोले कि वो आ गया फिर वही आ गया। नहीं अजीजा ने मोहतरम, शख्स ऐसा ही होना चाहिए, तरगुजर कर देने वाला, माफ कर देने वाला, जबान नर्म होनी चाहिए उसकी। और यही है कि अगर हम इस तरह नहीं चलेंगे तो फिर हम सुन्नत रसूल पर अमल नहीं कर रहे। सुन्नत रसूल है, रसूल खुदा यही आपकी खिदमत में, और सुन्नत रसूल आपकी खिदमत में पेश कर दूं। रसूल खुदा इरशाद फरमाते कि जब सफर पर जाया करते थे तो अपने साथ 3 चीजें रखते थे, जिसमें से एक कंघी, एक कैंची, एक सुई, एक शीशा। सुन्नत रसूल है, सुई क्यों रखते थे? ताकि अगर कभी नालायन मुबारक फट जाए या कोई लिबास फट जाए तो उसको सी दिया करते थे। सुन्नत रसूल है अजीजा ने मोहतरम, ये हम कितना सफर करते हैं और कमो पेश हम चीजें ये रख ही लेता है इंसान। लेकिन सुन्नत रसूल अगर समझ कर अमल करेंगे तो आपके इस अमल पर सवाब भी हो जाएगा और आपको इबादत में शुमार किया जाएगा। मसवाक करना, दांतों को साफ करना, खुद कहते हैं कि अगर इतना मुझे हुक्म आया कि मैंने बयान करने से, रसूल खुदा ने कहा कि मैं बयान करने से कहीं ये ना हो कि कहीं वाजिब हो जाए, इतना रसूल खुदा मसवाक करने पर ध्यान देते थे। हर नमाज से पहले मसवाक करने के लिए ताकीद की गई है, चाहे वो लकड़ी से करें, चाहे आप आजकल जो ब्रश आ गया है, मसवाक इन दांतों को साफ करना, कितने जरासीमों से इंसान बचता है। ये सुन्नत रसूल है, ये ना कि मेरे दहान से जो है वो बदबू आ रही हो, बुरा लगता है इंसान, अखलाकी तौर पर भी अच्छा नहीं लगता। ये छोटी छोटी चीजें हैं, इधर लगाना, खुशबू लगाना। रसूल खुदा हदीस है कि जितना पैसा इधर पर खर्च किया जाएगा उसका हिसाब किताब नहीं होगा। तो इंसान अपने ऊपर इन चीजों पर, ये सुन्नत रसूल अजीजान मोहतरम, इस पर अमल करे। एक दफा रसूल खुदा बैठे हुए हैं असहाब के दरमियान में और अचानक से ही होता था कि हज़रत जिब्राइल नाज़िल हुए और कुरान की आयतें लेकर आए। कुरान की आयतों का ताल्लुक जहन्नुम के अजाब से था। रसूल खुदा गिरिया करने लग गए, रोने लग गए। असहाब ने देखा, वो भी गिरिया करने लग गए, रोने लग गए। अब किसी की जरूरत नहीं है कि रसूल खुदा से पूछे कि आप गमगीन क्यों हैं। तो एक साहबी ने कहा कि रसूल की आंखों की ठंडक उनकी बेटी है, जाए उस बेटी को लेकर आ जाए, क्योंकि रसूल खुदा जब अपनी बेटी को देखते हैं तो मसरूर हो जाते हैं, खुश हो जाते हैं, तो जाए बेटी को लेकर आते हैं। हज़रत सुलेमान फारसी रज़ी अल्लाह ताला अन्हा नबी थे, वो साहबी रसूल थे, गए देखा तो बीबी सैयदा चक्की पीस रही हैं और बीवी को कहा कि बीवी आपको सैयदतुल नसाइल आलमीन है, कौनैन की शहजादी है मगर चक्की पीस रही है। अजीजा ने मतलब दर्द है हमारे लिए कि जो आदम कहते हैं हमसे काम नहीं होते और दिन में उसी में ऊँट जो है वो अपनी गजा खाता है। अजीजा ने मतलब दर्द है, ये वो कायनात का घर था जहाँ फरिश्ते पूछ कर आते थे। बीवी उसी हालत में गई, हज़रत सलमान ये देखकर गिरिया करने लग गए। गए पहुंचे रसूल खुदा, बीवी ने पूछा बाबा क्या किस चीज ने आपको गमगीन कर दिया? कहा कि जब मुझ पर जहन्नुम की आयतें नाजिल हुई तो मुझे रोना आ गया, जब बयान हुआ तो मैं गाँव जो साहबी हैं वो कहते हैं काश मैं हैवान होता और मुझे जहन्नुम में ना डाला जाता। हजरत अबू जर कहते हैं काश मैं पैदा ही ना होता कि मैं ये जहन्नुम का अजाब झेलता। मौलाए कायनात से पूछा गया, उन्होंने भी बोला कि काश हमें जन्म न लेता, जहन्नुम ना देखनी पड़ जाए किसी को। एक और साहबी बैठे हुए, उन्होंने कहा काश मैं परिंदा होता और बयाबानों में चरता रहता और रोजे कयामत मेरा हिसाब किताब ना होता। जहन्नुम इतनी खतरनाक है। एक साहबी हजरत अबू हुरैरा के पास गए, कहा कि ये जो हदीस है कि एक घंटे का तफक्कुर कई साल की इबादत है, तो आप क्या कहते हैं? कहा एक घंटे की फिक्र करना एक साल की इबादत है। फिर इब्ने अब्बास के पास गया जो दूसरे साहबी थे, कहा उसने कहा कि एक घंटे तफक्कुर करना 7 साल की इबादत के बराबर है। फिर एक और साहबी के पास गया तो उसने कहा कि एक घंटे तफक्कुर करना, फिक्र करना, तदब्बुर करना 70 साल की इबादत के बराबर है। वही साहबी रसूल खुदा की खिदमत में पहुंचा, या रसूलल्लाह ये क्या माजरा है? एक साहबी ये फरमा रहे हैं तो रसूल खुदा ने तीनों को बुला लिया ताकि मामला हल किया जाए। अबू हुरैरा से पूछा गया तो तुम कैसे तफक्कुर करते हो? कहा मैं कुरान में तफक्कुर करता हूँ, जो लिखा है कि जमीन और आसमान में फिक्र करो, निशानियां हैं अकल वालों के लिए, सूरह आले इमरान की आयत नंबर 191 में फिक्र करो। तो रसूल खुदा ने हाँ तुम्हारा जो फिक्र है वो एक साल की इबादत के बराबर है। इब्ने अब्बास से पूछा कि तुम किस पर फिक्र करते हो? कहा रसूलल्लाह मैं कब्र के अजाब, रोजे कयामत, मैशर के दिन की वहशत पर तफक्कुर करता हूँ। कहा हाँ तुम्हारा तफक्कुर एक घंटे का 7 साल की इबादत के बराबर है। तीसरे से पूछा कि तुम क्या तफक्कुर करते हो? कहा मैं जहन्नुम की सख्तियां और उसके अजाब में तफक्कुर करता हूँ। कहा हाँ तुम्हारा एक घंटे का तफक्कुर 70 साल की इबादत के बराबर है। अजीजाने मोहतरम ये हम तो सोचते ही नहीं, हमें तो पता ही नहीं है जहन्नुम को चीज बनाई थी है अल्लाह ने या नहीं बनाई है। हमें तो बस यही दुनिया नजर आती है और यही हम अपनी जिंदगी है, कल क्या होगा, परसों क्या होगा, अगले साल क्या होगा, 6 महीने बाद फसल में क्या होना है, हमारी तो पूरी ताकत इसी में लगी हुई है। ये जो काम करता है उसको बस हर महीने में तनख्वाह चाहिए, जो कारोबार करता है उसे मुनाफा चाहिए। जहन्नुम भी कोई दुनिया में परवरदिगार ने कोई आखिरत में चीज बनाई है या नहीं बनाई है, इस पर हमारी कितनी फिक्र है, कितना हम सोचते हैं, जबकि कुरान की कितनी आयतें जो हैं वो क्या कहती हैं, जहन्नुम की निशानदेही कर रही है। अजीजाने मोहतरम एक खातून थी सैयदा नफीसा, तो इमाम हसन अलैहिस्सलाम की औलाद में से थी, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद, उनमें से थी। वो बहुत इबादत करती थी, बहुत मशहूर थी, बहुत मारूफ थी अपनी इबादत में। उनकी एक भतीजी कहती है कि मैंने फूफी जान को कभी भी रात को सोया हुआ नहीं पाया, सारी रात इबादत और दिन में रोजा रखते हुए पाया। तो मैं उनसे कहती थी कि अपनी जान पर रहम कीजिए, तो वो कहती थी कि जहन्नुम की और बरज़ख की बहुत गहरी खाइयां हैं, उनसे अबूर करने के लिए ये जहमत करनी पड़ेगी। अजीजा ने मोहतरम ये इबादत करना, फिक्र करना इसलिए नहीं है, इसीलिए नहीं कहा गया कि हम ये यकीनन जहां हमने जाना है वो बहुत खतरनाक है। ये जो बार बार कुरान बार बार कह रहा है, एक शख्स आया और फिर ये खातून बहरल बहुत मोमना थी, कई दफा इन्होंने 30 या 40 हज लिखे हुए हैं कि इन्होंने पैदल किए, पैदल किए, और अमीर खातून थी, गरीबों को फकीरों को खाना खिलाना ये देना। शाम गई हजरत इब्राहिम की कब्र पर, फिर मिस्र गई तो मिस्र वालों ने रोक लिया है, और वहीं पर मिस्र में जिस घर था वहां पर कब्र बनाई और उस कब्र में बैठकर 1000 दफा कुरान खत्म किया उन्होंने, 1000 दफा कुरान खत्म किया, और फिर वहीं उनका इंतकाल हो गया। तो मिस्र वालों ने गुजारिश की कि इनको यहीं दफन कर दीजिए, تو ان کے شوہر نے کہا نہیں میں مدینہ لے کر جاؤں گا, تو پھر رسول خدا ان کے خواب میں آئے کیا اس کو ان کو مصر ہی میں دفن کریں تاکہ مصر والوں پر خیر و برکت نازل ہو سکے. یعنی ایسی ہماری خواتین تاریخ میں گزری ہیں. ہماری خواتین کتنی عبادت کرتی ہیں, کتنا فکر کرتی ہیں, کتنا تفکر کرتی ہیں. ٹی وی ڈراموں سے جان چھوٹے کسی کی تو لوگ جو ہے وہ عبادت کی طرف جائیں. آج کل تو یہ ایک مصیبت ہمارے بچپا دی گئی ہے کہ سارے ہر کوئی, اور ڈرامے بھی ایسے ہیں کہ جو انسان کی اخلاقیات کو ختم کر رہا ہے, انسانی قدروں کو ختم کر رہے ہیں. یہ ہمارے فائدے کے لیے نہیں ہے عزیزان محترم, یہ ہمارے نقصان کے لیے ہیں. آج مجھے, میں سمن بکمن امیون تو نہیں ہوں نا, میں جب یہاں آتا ہوں سب سن بھی رہا ہوتا ہوں, دیکھ بھی رہا ہوں, میرے کانوں میں خبریں بھی پہنچ رہی ہیں گاؤں میں کیا کیا ہو رہا ہے. ٹھیک ہے, تو ہم لوگ آنکھیں بند کر کے بیٹھے ہیں گاؤں میں کیا خرابیاں ہو رہی ہیں. ہر ہفتے کو ایک واعظ ہونا چاہیے گاؤں کی مسجدوں کے اندر سے, اور واعظ صرف یہ نہیں ہونا چاہیے کہ آئے مسجد میں چندہ دیں, یا یہ نہیں ہونا چاہیے. جمع کریں جوانوں کو, کیوں نہیں جوان مسجد میں نہیں آتا, کیوں جوان بوڑھا ہو گئی کیوں انسان مسجد میں جاتا ہے, یہ جوانی ہے, اس کی قدر کرے انسان, یہ پھر نہیں آئے گی انسان کے ہاتھ میں. واعظ ہونا چاہیے, خوف خدا جب تک نہیں ڈالا جائے گا دلوں میں لوگوں کے عمل صحیح نہیں ہوں گے. جب آپ خوف ہی نہیں دیں گے لوگوں کو, نہ باپ پوچھے گا کہ بیٹی کیا کر رہی ہے, نہ ماں پوچھے گی بیٹی کیا کر رہی ہے. جہنم میں عزیزان محترم ایک شخص آیا مولا کائنات کے پاس, میں مجبور ہوں, میں نہیں چاہتا ایسی چیزیں پڑھوں, لیکن کیا کروں, سمن بکمن امیون ہو جاؤں, میں بھی کچھ نہیں پڑھتا, چپ کر کے چلا جاؤں گاؤں سے. شخص آیا کہ مولا کائنات میں نے بد فعلی انجام دی ہے کسی لڑکے کے ساتھ. مولا کائنات نے کہا جاؤ تمہارا حواس ٹھیک نہیں ہے, واپس جاؤ. واپس چلا گیا, دوسرے دن پھر آیا, مولا میں نے گناہ کیا ہے مجھے پاک کر دے. پھر واپس بھیج دیا. اہل بیت کی اور خدا کے نمائندوں کی یہ سیرت تھی کہ وہ چاہتے تھے کہ انسان اپنے گناہوں کا اقرار نہ کرے, نہ کرے, توبہ کرے, استغفار کرے, خدا معاف کرنے والا ہے. اس لیے میں بعض اوقات جوانوں میں بیٹھا ہوتا ہوں کہ اپنی غلطیوں کوتاہیوں کا اظہار مت کیا کریں, شاید خدا نے معاف کر دیا ہو, اور ہم اپنی زبان سے بار بار اقرار کر کر اپنے لیے جہنم میں توقے بنا رہے ہیں. توق ہے, چین ہے کہ شاید اللہ معاف کر دے لیکن میں خام کا گواہ بن جاؤں روز قیامت اس کے گناہ کا, کیونکہ میرے پر اختیار تھوڑی ہے. مجھ سے تو پوچھا جائے گا, میرے کان زبان خود گواہی دیں یہاں ہم نے یہ باتیں سنی تھی. تو اس لیے اپنے گناہوں کو لوگوں کے آگے بیان نہ کیا کرے. خوش ہوتے نا جوان اپنے, تو جوان بیٹھے ہوئے, میں نے تو یہ کر دیا, میں نے تو وہ کر دیا, میں نے تو یہ کر دیا. یہ خوشی نہیں ہے عزیزان محترم. خدا کے عذاب سے ڈرے کہ جس دن عذاب نازل ہو جائے گا. وہ شخص چار دفعہ آیا, جب چوتھی دفعہ آیا تو مولا کائنات حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام نے دل کہا اللہم صلی علی محمد وعلی محمد. مولا کائنات نے بولا رسول خدا نے اس گناہ کے تین عذاب بتائے ہیں, اب تمہاری مرضی تم تینوں میں سے کیا انتخاب کرتے ہو. کہا پہلا یہ ہے کہ تلوار سے تمہاری گردن پر وار کیا جائے جہاں تک تلوار چلے. دوسرا یہ ہے کہ تمہارے ہاتھ اور تمہاری ٹانگوں کو باندھ کر پہاڑ کی چوٹی سے نیچے پھینکا جائے. تیسرا عذاب یہ ہے کہ تمہیں آگ میں جلا دیا جائے. جوان تھا, سچے دل سے توبہ کرنے کے لیے آیا تھا, کہا مولا یہ بتائیے کہ سب سے سخت عذاب کیا ہے. کہا آگ میں جل جانا. کہا مولا مجھے آگ میں جلا دیجئے, مجھ سے غلطی ہو گئی ہے. کہا لکڑیاں لے کر آؤ. دوڑ کر لکڑیاں لایا, کھودا گیا کنواں, اس نے دو رکعت نماز پڑھی اور آنسو جاری ہیں سیلاب کی طرح کہ خدا مجھے معاف کر دے. کہا خدا میں نے سخت ترین عذاب کو چنا ہے کہ اس آگ میں جل جاؤں, روز قیامت مجھے جہنم کی آگ میں مت جلانا میرے پروردگار. کیونکہ جب حد جاری ہو جائے تو انسان پاک ہو جاتا ہے. اب حد جاری, اب اس کو دفنایا, وہ رو رہا ہے, گریا کر رہا ہے, صحابی رو رہے ہیں, مولا کائنات رو رہے ہیں, آگ ڈالی گئی وہ خود بھی رو رہا ہے. جب یہ سارا منظر ہو گیا اور ہر کوئی رونے لگ گیا تو مولا کائنات نے کہا اے جوان اٹھ جا, تو نے تو ملائکہ کو بھی رلا دیا ہے, تو نے تو ملائکہ کو بھی رلا دیا, اٹھ جا, خدا نے تیری توبہ کو قبول کیا, اب ایسا عمل زندگی میں مت کرنا. عزیزان محترم مذاق نہیں ہے, عذاب ہے زندگی کے اندر, ہمارے لیے تھوڑی دیر کی لذت ہے, بعد میں سخت عذاب ہے. رجب علی خیات, بس میں آپ کی زحمتوں کو تمام کروں, رجب علی خیات جو کہ بہت بڑے عارف اور بزرگ اور ولی خدا گزرے ہیں, قبرستان میں گئے ایک کچھ لوگوں کے ساتھ, جب واپس آ رہے تھے تو گیٹ پر قبرستان کے پہنچے تو رجب علی خیات نے ایک شخص سے کہا, اس شخص کی ماں کی قبر تھی قبرستان میں, لیکن کیونکہ گروہ کے ساتھ گیا تھا تو سمجھا کہ اچھا نہیں لگتا کہ میں الگ سے جا کے اب فاتحہ پڑھ کر آؤں, تو رجب علی خیات نے کہا تیری ماں عالم برزخ میں خدا سے شکایت کر رہی ہے میرا بیٹا بغیر فاتحہ پڑھے جا رہا ہے. یعنی اس مقام پر تھے, کیسے پہنچے, جوان کہہ رہا میں کوئی نہیں تھا, ایک خاتون تھی, انہوں نے کہا کوئی نہیں ہے, کوئی نہیں دیکھ رہا, گناہ انجام دیتے ہیں, تو میں نے کہا میں دروازہ بند کر کے آتا ہوں. میں جب دروازہ بند کرنے گیا تو میں نے کہا پروردگار سب کچھ آمادہ ہے, کوئی دیکھ نہیں رہا, کوئی نہیں دیکھ رہا, مگر میں تیری خاطر دروازہ کھول کے باہر جا رہا ہوں, تو میری خاطر کیا کرے گا. کہتے ہیں رجب علی خیات نے دروازہ کھولا اور باہر گئے, پروردگار نے غیب کے پردے کھول دیے. یعنی گناہ کی لذت ہمیں دنیا میں تو ڈبو دے گی, آخرت میں بھی عذاب ہے, لیکن اگر ہم بچ جائیں تو ہم حضرت یوسف کی سیرت پر عمل کر سکتے ہیں. عزیزان محترم, بس میں اس سے زیادہ آپ کی زحمتوں کو تمام, کربلا درس کا ہے اور ہر چیز درس ہے, یہاں سے اٹھ کے درس لے کر جائیں اور اپنی زندگی کو سنوارے. امام حسین نے, اس لیے امام حسین کو رسول خدا نے فرمایا ان الحسین مصباح الہدا و سکینہ النجات, حسین جو ہے وہ بے شک مصباح الہدا ہے, ہدایت کا چراغ ہے, نجات کی کشتی ہے. اب چاہے کتنے ہی سو سال گزر جائیں, آج بھی امام حسین ہم سب کو بچا رہے ہیں, بچا رہے ہیں. ایسے نہیں کہا رسول خدا نے, 8 سال کی عراق عراق کی جنگ ہے, ایک بچہ شمال, جیسے یہاں پر مری وغیرہ ہے, شمال ایران سے دارالخلافہ دارالحکومت جو تھا تہران وہاں پہنچا, اور بچہ ہے 13-14 سال کا, بسوں میں کہاں کہاں سے ہوتا ہوتا پریزیڈنٹ ہاؤس پہنچا, صدر کا جو دفتر تھا وہاں پہنچا. صدر جو اس ٹائم تھے وہ آیت اللہ خامنائی, جو ابھی سپریم لیڈر ہیں, وہ جب نکل رہے تھے تو انہوں نے دیکھا کہ سیکیورٹی کے پاس کوئی شور ہو رہا ہے, شور ہے, تو کہا کون ہے, کہا ایک بچہ ہے, کہہ رہا ہے میں نے صدر سے ملاقات کر لی ہے. تو انہوں نے دیکھا کہ وقت ہے ابھی, جہاں میں جا رہا ہوں بچے کو بلاؤ. بچہ آنکھوں میں آنسو ہیں, رو رہا ہے, اس سے نام پوچھا, اس نے نام بتایا, کہاں کہاں سے, اس نے بولا فلانی جگہ سے, تو اس کی محلی زبان جیسے ہماری پنجابی چرائی تھی, اس میں آیت اللہ خامنائی نے اس سے نام پوچھا, خوش ہو گیا. بولے نا ہم بھی خوش ہو جاتے ہیں کوئی ہماری زبان میں کسی اور جگہ پہ ہم سے بات کر لے, خوش ہو گیا, آنسو دبک رہے ہیں. کہا کیسے آنا ہوا, کہا میں آپ سے صرف ایک گزارش کرنے آیا ہوں, ممبر پر حضرت قاسم کے مصائب پڑھنا چھوڑ دے. کہا کیوں, کہا ممبر پر یہ حضرت قاسم کے جو مصائب پڑھے جاتے ہیں نا, ان کو بند کرا دیجئے. کہا کیوں بند کرائے, کہا یہی تو کہتے ہیں کہ 13 سال کا بچہ تھا, 14 سال کا بچہ تھا, اور جب اسے پوچھا گیا کہ موت تمہارے لیے کیا ہے, تو کہا شہد سے بھی زیادہ میٹھی ہے, تو اب ہم جب جنگ پہ جانا چاہتے ہیں تو کہتے ہو کہ تم ابھی بچے ہو, تو یا مصائب بند کروا دیں یا پھر ہمیں جنگ پہ جانے دیں. عزیزان محترم, یہ ہے درس کربلا, یہ ہے درس کربلا. یہ ایسے نہیں ہے جو یہاں سے اٹھے گا تو وہ اور اپنے آپ کو بنا سکتا ہے, 13-14 سال کا بچہ ہے, عقل اور شعور دیکھیں اس کے اندر, کہہ رہا ہے یہ جنگ میں جانے دیں یا مصائب بند کرا دیں. تو پھر آیت اللہ خامنائی نے اس کے لیے لکھا نامہ کہ جہاں بھی یہ جانا چاہتا ہے اس کو جنگ میں اس جگہ پر بھیجو, اور جنگ پر چلا گیا. यकीनन 13 साल का हुसैन फहमीदे एक लड़के का नाम है जो इराक इराक तो जो बॉर्डर है बसरा उसके करीब एक शहर है खुर्रम शहर, उस शहर में दुश्मन पहुंच चुका था और पीछे से कुमक नहीं आई, थोड़े से लोग हैं और थोड़ी सी बंदूकें हैं और लड़ रहे हैं, फौज के टैंकर आ रहे थे, एक पुल था, अगर पुल पार हो जाता तो सारी फौज शहर में दाखिल हो जाती, थोड़े से लोग हैं, पीछे से फोन कर रहे हैं अभी आ रहे हैं अभी आ रहे हैं अभी आ रहे हैं। ये 13 साल का बच्चा था, ये कोई फौजी नहीं था, ये कई दफा गया, इसको कई दफा भेजा गया, फिर कई दफा ये लड़ने चला जाता था, इसने सबको बोला तुम लोग पीछे चले जाओ मैं आगे जा रहा हूं, इसने अपने बदन पर ग्रेनेड बांधे और अपने आप को टैंक के नीचे दिया और अपने आप को उड़ा दिया, वो टैंक तबाह हुआ, इराकी समझे के इनका पीछे से लश्कर आ गया है, रुक गया, खुर्रम शहर आजाद हो गया। इमाम खुमैनी के जुमले हैं, इमाम खुमैनी ने कहा कि खुर्रम शहर को खुदा ने आजाद करवाया है, और हुसैन फहमीदे जिसका नाम ही हुसैन फहमीदे, यानी फहमीदे के मायने हैं पहचानना, हुसैन फहमीदे यानी जिसने हुसैन को पहचाना, ये उस बच्चे का नाम था जिजाने मोहतरम, उस बच्चे के लिए इमाम खुमैनी ने कहा कि मेरा रहबर हुसैन फहमीदे है, यानी मैं सबका रहबर लेकिन मेरा रहबर हुसैन नहीं, कहां से बन गया 13 साल का बच्चा, आखिर इसने क्या सोचा होगा जब ये अपने आप को तबाह कर रहा था, कोई और नहीं सोचा, हजरत कासिम को सोचा होगा कि ये एक 13-14 साल का बच्चा, हाँ आजादाराने मोहतरम आपकी जहमत है तमाम, आज आपने जहमत की, आज आपने जो है वो शबीह हजरत कासिम को बरामद किया, मातम किया, अजीजाने मोहतरम वक्त आया शब आशूरा, उलमा बयान करते हैं मुख्तलिफ है कि हजरत अब्बास और हजरत अली अकबर खड़े हुए हैं, हजरत अब्बास कह रहे हैं कि देखो अली अकबर कल पहले मैं जाऊंगा, हजरत अली अकबर कह रहे हैं नहीं नहीं चचा जान कल पहले मैं जाऊंगा, कहा नहीं नहीं अली अकबर कल हम पहल करेंगे, कहा नहीं चचा जान आपने इतना मुझे सिखाया है कल मेरी जंग देखिएगा मैं जंग कैसे करूंगा, हाँ आजादार अभी आपस में ये लगे हुए हैं कि मैं पहले जाऊंगा, हजरत अब्बास ने कहा अली अकबर तुम अपने बाबा की आंखों की ठंडक हो, अगर तुम चले गए तो आंखों की ठंडक चली जाएगी, कहा चचा जान आप तो मेरे बाबा की कमर टूट जाएगी अगर आप पहले चले गए, अभी ये गुफ्तगू चल रही है तो खैमे से अचानक से पर्दा हटा, एक 13-14 साल का बच्चा आया, कहा भाई अली अकबर आप बाबा की आंखों की ठंडक हैं, आप भी मत जाइएगा चचा अब्बास, आप अगर गए तो चचा हुसैन की कमर टूट जाएगी, अरे मैं तो यतीम हूं अगर मैं पहले चला जाऊं, मोहतरम ये हुसैन ये इमाम हसन का यतीम है, ये जब 4 साल का था तो इमाम हसन शहीद हो गए, हाँ इसको इस तरह मेरे मौला ने पाला है कि बाप की कमी महसूस ना हो पाए, जब भी कासिम नजरों से उजल हो जाते थे इमाम हुसैन कहते थे कासिम मेरी आंखों से दूर मत होया करो, कासिम ने देखा मेरा चचा मुझसे कितनी मोहब्बत करता है, न जाने अगर मेरा बाप होता तो मुझसे क्या मोहब्बत करता, मोहतरम शबे आशूरा आई, फिर उसी दिन जब हजरत कासिम दिन गुजर गया दिन चढ़ा, हजरत कासिम आए कहा चचा मुझे जंग की इजाजत दीजिए, तो मेरे मौला ने कहा नहीं कासिम तुम मेरे भाई की निशानी हो मैं तुम्हें नहीं जाने दूंगा, एक दफा फिर आए एक दफा फिर कहा नहीं मेरे भाई की निशानी हो, मकातिल में लिखा है कि इमाम हुसैन ने हजरत कासिम को अपने सीने से लगाया और इतना क्रिया किया के बेहोश हो गए और फिर उठे, फिर हजरत कासिम अब छोटा सा बच्चा है किस तरह सवारी की जाए वो जरा भी नहीं आ रही है, घोड़े पर सवार किया गया, अब हजरत कासिम चले हैं, जरबतें लगी अरे ये हसन का लाल इस तरह लड़ा मगर एक नालायन का बंद खुल गया, गैरत बनी हाशिम ने गवारा न किया, अभी वो नालायन का बंद बांध रहे थे कि एक सर पर गुज लगा, और फिर दुश्मन के घोड़ों ने इस तरह हरकत की कि वहां पर ज़ियारत नहीं मेरा वक्त का इमाम कहता है मेरा सलाम हो उन पर कि जिनकी सीधे हाथ की पसलियां बाएं हाथ पर आ गई और जिनके बाएं हाथ की पसलियां सीधे हाथ पर आ गई। एक तला तुम मचा आजादारान मोहतरम, जैसे ही मेरा मौला बढ़ा दुश्मन के फौज में हलचल मची। अरे ये बदन घोड़ों की टापों में पामाल हो गया, ये वाहिद वो बदन है जो रोजे आशूरा दो दफा पामाल हुआ। उनके नासरों उनके मददगारों में शुमार फरमा, जो परेशान हाल है उनकी परेशानियों को दूर फरमा, जो लोग बीमार हैं और खासतौर पर बीमार के लिए कहा है हाजरीन महफिल में जो लोग यहाँ पर मौजूद नहीं, परवरदिगार बीमार करबला के सदके में शिफाए कामला और अजला अता फरमा, पाकिस्तान को इज्जत और इस्तेकाम अता फरमा। कराची में कल भी टारगेट किलिंग हुई है और एक शिया और काफ़ी शिया हज़रात जो हैं वो शहीद हो गए हैं। परवरदिगार तुझे अय्याम का वास्ता मोमिनीन जहाँ जहाँ भी हैं जो अदादारी कर रहे हैं, खिदमत कर रहे हैं, शिरकत कर रहे हैं, किसी भी तरीके से ताल्लुक हो, परवरदिगार उनकी जान माल इज्जत आबरू की हिफाजत फरमा। परवरदिगार जो लोग इंतज़ामिया वाले पुलिस वाले हर जगह अपनी पूरी कोशिश कर रहे हैं, ड्यूटी दे रहे हैं, परवरदिगार इनकी तौफीकात में इजाफा फरमा, इनकी भी जान माल में हिफाजत फरमा। यकीनन ये भी किसी के बाप हैं भाई हैं, मुल्क को इस्तेकाम अतफा, गाँव से बुराइयों को परवरदिगार जड़ से ख़त्म फरमा, गाँव में इज्जत और मोहब्बत और इस्तेकाम अता फरमा। अल्लाह मरजुकना ज़्यारतुल हुसैन फिर दुनिया व शफा तो फिल आखरा सलवात भेजे मोहम्मद वाले मोहम्मद।